رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله رسالة زیائے درود و سلام پیج نمبر دو فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر دو بروز قیامت لوگوں میں سے میرے قریب تر وہ ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پاک پڑے ہوں گے صلو علی الحبیب صلی اللہ تعالی علی محمد
اعجاز احمد اتاری جامعہ فیضان غوث رضا واکینڈ سے آپ کی خدمت میں حاضر ہوں. ایک تو جامعہ کے جو طلبہ ہیں بعض دفعہ وہ جامعہ میں لیٹ تشریف لاتے ہیں, ان کی حاضری لیٹ ہوتی ہے کہ چھٹیاں وغیرہ کرتے ہیں, یا بعض دفعہ اسباق وغیرہ وہ دہرا کر نہیں آتے, تو اس بنا پر ان کو سزا جو ہے وہ دینے کے حوالے سے شرعی رہنمائی بھی فرما دیجئے. اور میرا دوسرا سوال یہ ہے کہ زید جو ہے وہ اگر ایسے افراد کہ جو صحابہ کرام علیہ مردوان کے بارے میں اچھے خیالات نہیں رکھتے, ان کے ساتھ تعلقات رکھتا ہے, ان کی محافل میں جا کے بیان کرتا ہے, تقریریں کرتا ہے, اور ان کے ساتھ اٹھتا بیٹھتا ہے, اور وہ یہ کہتا ہے کہ میں تحقیق کر رہا ہوں کہ یہ واقعی حقیقت میں صحابہ کرام علیہ مردوان کو برا بھلا کہتے ہیں یا ویسے ہی ایسے مشہور ہیں ان کے بارے میں, تو حضور آپ سے عرض یہ ہے کہ کیا زید کے ساتھ اس بنا پر ہمارا جو ہے وہ تعلقات رکھنا یا اس کے ساتھ اٹھنا بیٹھنا چاہیے یا ہمیں پھر زید سے قطع تعلق کرنا چاہیے؟ اس حوالے سے ہماری بھی رہنمائی فرما دیجئے. اور زید جو ہے جو خود کو آپ کی طرف آپ سے نسبت کا اظہار بھی کرتا ہے کہ میں خود اتاری بھی ہوں, امیر اہل سنت سے میری نسبت بھی ہے, تو اب زید کے حوالے سے بھی ہماری شرعی رہنمائی فرما دیجئے اور ہمارے لیے بھی شرعی رہنمائی فرمائیں کہ کیا ہم زید کے ساتھ تعلقات برقرار رکھیں یا زید کے ساتھ قطع تعلق کریں. اللہ تبارک و تعالی آپ کا سایہ ہمارے سروں پر تادیر قائم و دائم فرمائے. جزاک اللہ خیرا.
دیکھیے, اب میرا خیال ہے ایسے حالات نہیں کہ کسی کے بارے میں تحقیق کرنی پڑے کہ صحابہ کرام کے بارے میں کیا کہتا ہے. تو ویڈیوز مشہور ہوتی ہیں اس طرح کی جو صحابہ کرام کے بارے میں بولتے ہیں, پھر ان کے پیج پر جا کر پورا اس کا بیان بھی ہوتا ہے. اگر واقعی ثبوت ہے کہ کوئی نعوذ باللہ صحابہ کرام پر تنقید کرتا ہے تو ظاہر ہے کہ اس کی صحبت تو زہر قاتل ہے ایمان کے لیے, وہ شرع صدور میں بھی ہے روایت کے ایک شخص کو کلمہ نہیں پڑھ پا رہا تھا نزا کے وقت, اس کو کہا کلمہ پڑھ, اس نے کہا کہ میں نہیں پڑھ پاتا کیونکہ وہ مجھے دوست شخص جو ہیں نظر آ رہے ہیں وہ منع کر رہے ہیں کہ تجھے ہم کلمہ نہیں پڑھنے دیں گے کیونکہ تو ان لوگوں کی صحبت میں رہتا تھا جو صدیق و فاروق رضی اللہ عنہما کو برا بھلا کہتے تھے, ان کی صحبت میں رہتا تھا اور وہ تجھے اس کی تلقین کرتے تھے کہ برا بھلا بول, تو وہ برا بھلا نہیں بولتا تھا لیکن پھر بھی وہ کلمہ نصیب نہیں ہوتا تھا. تو ان کی صحبت تو زہر قاتل ہے اور سیدھی سیدھی تہمت کی جگہ بھی ہے کہ جو اگر چند افراد جو ہیں وہ جوا کھیل رہے ہوں تو کوئی ساتھ خالی بیٹھ جائے کبھی زندگی میں جوا کھیلا ہی نہیں، نہ اس کو جوا کھیلنا بھی نہیں آتا، نہ خالی دوستیاں ہیں تعلقات ہیں، بیٹھا ہوا ہے اور پولیس نے چھاپا مارا. کیا خیال ہے آپ کا؟ وہ قسمیں بھی کھائے گا کہ میں نے مجھے نہیں، میں نہیں کھیل رہا تھا. پولیس کا سنے گی اس کی؟ تو سبھی کو لے کے جائے گی اندر اسٹوڈنٹ، یہ سارے جواری ہیں. تو بہرحال یہ کہ ایسوں کی صحبت جو ہے نا وہ زہر قاتل ہے، اور دور بھاگنا چاہیے کسے بادشاہ کو کوئی بھی. استاد کا سزا دینا پہلا سوال یہ تھا آپ کا. استاد ہمارے ہاں تو دیکھو مار داڑ کی تو پابندی، ویسے قانونی بھی مسائل ہیں ویسے، اور مار داڑ ویسے ضرب شدید کی تو ویسے شریعت میں بھی اجازت نہیں ہے. اس لیے مطلب استاد مار داڑ بھی نہ کرے، اور بعض اوقات ڈانٹ ڈپٹ بھی حد سے متجاوز ہو جاتے ہیں اس میں بھی، اور سنا ہے دیکھا نہیں ہے گالیاں تک بکتے ہیں بعض اساتذہ، بہت برا بھلا بولتے ہیں اور اتنی رف ٹوکنگ کرتے ہیں کہ اس کی انتہا نہیں. یعنی ایک نوجوان کو میں جانتا ہوں، پرانی بات ہے، کئی سال ہو گئے، حفظ کیا بیچارے نے ادھر سے نظامی کے لیے گیا، اس کو پیٹ میں کچھ مسئلہ ہوا، گڑبڑ ہوئی، اس نے اجازت مانگی تو بولا پیمپر باندھ کے آتے ہیں نا، اس طرح کی بات کی. وہ ایسا دل ٹوٹا اس کا، اب یہ دنیا دار بن گیا، اب وہ دنیاوی طور پر اپنے فیلڈ میں وہ آگے بڑھا، گھر سے نظام ہی نہیں کیا اس نے. تو یہ تو خیر کوئی واقعہ اپنے سامنے آ گیا تو آ گیا، ورنہ تو اس طرح کے تو پتہ نہیں کتنے کہ پوری نسلیں برباد ہو جاتی ہوں گی اس طرح. کہ اب یہ جو اس طرح جو دل برداشتہ ہو کر جائے گا، کیا اپنی اولاد کو کیا پھر ایسی جگہ پر بھیجے گا؟ جنرل بات کر رہا ہوں. تو کوئی حوصلے والا ہو اور کوئی اس کا ذہن بنا دے، وہ ایک الگ صورت ہوتی ہے، جنرلی تو بندے کو نفرت ہو جائے گی. تو یوں مطلب کس طرح ڈانٹ ڈپٹ کر رہی ہے، کس طرح الگ، نہ ڈانٹ ڈپٹ کا موقع ہے نہ سزا کا موقع ہے، بالغ ہے، سمجھدار ہے، بول رہا میرے پیٹ میں گڑبڑ ہو رہی ہے، مجھے واش روم جانا ہے، اور اس پر یہ بک بک کرنا یار، یہ کوئی تک بھی تو نہیں ہے نا. تو اس طرح منہ پھٹ ہوتے ہیں. اگر قفل مدینہ لگے، خاموشی کی عادت پڑے، بولنے سے پہلے تولنے کا ذہن ہو اور کہاں کیا بولنا چاہیے اس کی شدھ بودھ آ جائے تو مدینہ مدینہ ہو جائے. لیکن ایسا ہمارے یہاں کچھ ہوتا نہیں ہے، جو آیا زبان پر وہ داغ دیا، سامنے والے کا دل توڑ دیا، اس کو بدسن کر دیا، اسی طرح ہوتا ہے عام طور پر. استاد بارہ لے کے سزا کے بدلے وہ تفہیم پر ہی دھیان دے. صلو علی الحبیب صلی اللہ علی محمد.
محمد عارف جنیدی، کے پی کے پشاور، جامعہ جنیدیہ غفوریہ. یا سیدی، پشاور مردان اور ڈیرہ اسماعیل خان سے الحمدللہ عز و جل دیگر سنی جامعات کے طلباء کرام تقریباً 150 کے تعداد میں آپ کی خدمت میں حاضر ہیں. حضور یا سیدی، سوال یہ عرض کرنا تھا کہ اکثر ہم طلباء کو دیکھتے ہیں، وہ علم دین حاصل کر رہے ہوتے ہیں لیکن وہ اکثر جو ہے نا داڑھی کٹواتے ہیں، یعنی ان کو جو شریعت کے مطابق داڑھی کی مقدار ہے اس سے کم کرواتے ہیں یا بہت زیادہ باریک کر لیتے ہیں.
وہ میں اصل تھوڑا آزمائش میں بس بول آ جاتا ہوں. اب آپ نے فرمایا کہ 150 آپ کی خدمت میں حاضر ہوئے، اب میں ماشاء اللہ بولوں کیا بولوں اس میں؟ تو اگر آپ یہ فرماتے نا کہ ماشاء اللہ یہاں عالمی مدنی مرکز فیضان مدینہ میں 150 ہمارے یہاں سے تشریف لائے ہیں، تو پھر مجھے بولنے میں تکلف شاید نہ ہو. بارہ 150 یہاں مرکزی مدنی مرکز میں تشریف لیا ہے فیضان مدینہ میں، ان سب کو مرحبا، جو بھی تشریف لائے سبھی کو مرحبا. کل ملاقات میں نے بھی نوٹ کیا کہ اب اس میں کچھ تو تھے ہمارے، یعنی کہ جو فوج سے تعلق رکھتے ہیں سائیں بھائی، تو اس طرح کے مطلب ہم نے ان کو بھی بغیر اس کے کسی مدنی فیس کے رکھا ہے، پولیس والوں کو بھی، رینجرز والوں کو بھی، یہ کچھ نہ کچھ آتے ہیں تو اس طرح کے تھے، لیکن کچھ میں نے اندازہ لگایا کہ یہ طلبہ ہیں یا مدرسین ہیں، جن کی کٹنگ میں نے محسوس کی. ہے رجحان تو ہے داڑھی کو چھیڑنے کا. اچھا، بعض زیادہ گہرے چلے جاتے ہیں، بعض یہاں سے کاٹ لیتے ہیں، پوری داڑھی رکھتے بھی ہیں یہاں سے کاٹ لیتے ہیں. اب یہ بھی ان مانو کر تو پوری نہ رہی، تو کچھ نہ کچھ اس میں کٹنگ ہو گئی ہے نا یہاں سے. تو داڑھی جو ہے نا، ویسے یہ جبڑوں پر یہ جو قلمے ہیں نا، یہاں سے لے کر یہ پورے یہ جبڑوں پر داڑھی جمتی ہے، پتہ رضویہ شریف میں جو اس طرح کا ہے. تو جب تک ایک مٹھی نہ ہو جائے تو ان میں سے زائد تو لے سکتے ہیں، ایک مٹھی نہیں ہوئی تو نہیں لے سکتے، یا ایک مٹھی سے زائد نہیں لے سکتے. اچھا، اب گالوں میں جو یہ تھوڑی آگے بڑھ جاتے ہیں بال، جو نمایاں ہوتے ہیں، جو یوں روئے روئے ٹائپ کے، وہ بعض اوقات یہ اچھے بھی نہیں لگ رہے ہوتے، تو ان کو بے شک صاف کریں، لیکن یہ جو ایک دم گہرائی میں چلے جاتے ہیں اس کو تھوڑا دھیان رکھیں کہ وہ داڑھی کا کوئی بھی بال آپ کا وہ اس طرح کی زد میں نہ آئے. اور یہ اس کو یہ نچلے ہونٹ کے نیچے جو بال ہیں یہ بچی کہلاتی، بچی داڑھی مشہور بچی ہے، لیکن وہ تلفظ اس کا بچی لکھا ہے لغت میں جو میں نے دیکھا. یہ بچی داڑھی ہے، چھوٹی سی سمجھو ایک طرح کی داڑھی ہے یہ. ان میں سے کہیں سے بھی بال نہیں لے سکتے، الا اگر کوئی دو چار والے سے ہیں کہ جو منہ میں چلے جاتے ہیں، یا اس طرح وہ ان کی ترکیب ہوئی کہ جو دیکھنے میں بھلے نہیں معلوم ہو رہے، مجبوری ہے، کوئی ضرورت ہے تو اتنے حصے کے کاٹ لیے، ان کو موڑنے کی ضرورت نہیں پڑتی. اب جو بڑھ گیا جیسے بھویں، بھووں میں بعض وقت بڑھ جاتے، میرے بڑھ جاتے ہیں عمر کے حساب سے، اتنے بڑھ جاتے ہیں کہ آنکھ سے ٹکراتے ہیں، تو میں احتیاط سے کوشش کر کے اس کو کٹ کر لیتا ہوں. اب اس میں یہ نہ ہو کہ بندہ مطلب اپنی زینت کے لیے، آج کل تو عورتیں اس کو صاف کر کے اس میں وہ سرما وغیرہ بھرتی ہیں، یہ تو ناجائز ہے، حدیث پاک میں تو اس کی سخت ممانعت موجود. بہرحال یہ داڑھی کو جب تک ایک مٹھی نہیں ہو گئی اس کو کاٹنا نہیں ہے، حرام ہے. اور ایک مٹھی سے گھٹانا منڈانا بھی حرام ہے، اور ایک مٹھی سے گھٹانا بھی حرام ہے. فتح رضویہ شریف میں پورا اس کا ایک رسالہ ہے، لمعۃ الدحا، اس میں اعلی حضرت نے ایک مٹھی کا وجوب واجب ہونا ثابت کیا ہے. تو ہماری اعلی حضرت کی تحقیق پر آنکھیں بند، ٹھیک ہے نا. تو جنہوں نے چھوٹی رکھی ہے یا بچی داڑھی کو، جو بچی داڑھی کو چھیڑتے ہیں کاٹ دیتے ہیں، یہ بھی ناجائز ہے نا، تو ان سے سب توبہ کریں، اور آج سے پکی نیت کریں کہ داڑھی رکھنی ہے تو میٹھے مصطفیٰ صلی اللہ علیہ وسلم کی پسند کی رکھیں. اب تو طرح طرح کی تراش خراش ڈیزائننگ لوگ کر رہے ہیں، عوام تو کر رہے ہیں، غلط وہ بھی کر رہے ہیں، تو علماء بھی اگر یہ کرنے لگیں گے تو کیسے ہوگا. مدرس کرے گا تو وہ طالب علم کے لیے تو وہ آئیڈیل ہوتا ہے عام طور پہ، طالب علم بھی یہی کرے گا. اس طرح معاشرے میں حساب کتاب جو پھر عوام کو سنبھالنا مشکل ہو جاتا ہے، بڑے بڑے علماء کرتے ہیں، ہم تو گناہگار، تو گناہگار لوگ ہیں، اس طرح وہ عوام اپنی جان چھڑا لیتے ہیں. تو مہربانی کریں، اپنے حال پر رحم کریں، اور ہمارے حال پر بھی رحم کریں. وہ داڑھی جنہوں نے چھوٹی رکھی ہے وہ چپکے سے توبہ کر لیں، اور سچی توبہ کریں، اور آج سے بس اس کو چھیڑنا نہیں ہے، صرف شریعت کے مطابق رکھنی ہے. صلو علی الحبیب صلی اللہ علی محمد.
ادارۃ المصطفیٰ انٹرنیشنل سے اپنے کچھ ساتھیوں کے ساتھ آپ کی خدمت میں حاضر ہوا ہوں. میرا آپ سے یہ سوال ہے کہ بعض لوگ یہ کہتے ہیں کہ شریعت اور طریقت کی لائن مختلف ہے، ان کی رائے یہ ہے کہ جو طریقت ہوتی ہے وہ بغیر شریعت کے حاصل ہو جاتی ہے، تو کیا طریقت کا اصول بغیر شریعت کے ممکن ہے؟ اس کے متعلق جواب عنایت کریں.
شریعت و طریقت ایک ہی ہے، وہ جو الگ الگ کہے تو اعلی حضرت نے تو اس کو گمراہ کہا ہے. اس کے شریعت و طریقت کو جو الگ کہے نا، تو اس سے ہمیں الگ رہنا ہے، یعنی کہ ہمیں کہیں گمراہ کر دے. یہ یا تو وہ لگے دم تے مٹے غم دنیا کماوے، खावे हम ड्यू करके जो करते हैं या तो ये बातें करते हैं या इसी तरह के जो पीर होते हैं, पीर बने हुए होते हैं इस तरह के, तो ये बातें करते हैं। कोई भी सुलझा हुआ शख्स ऐसी बातें नहीं करेगा, इनकी सोबत में जाएगा तो ऐसी बातें करेगा। शरीयत और तरह आम तो फकीरी लाइन है, मौलवियों को क्या समझ पड़ती है, ये हम लोग फकीर लोग हैं, ऐसे फकीरों से हम बाज आए। मैं एक बुजुर्ग की सोबत में रहा हूँ, कुछ आना जाना था मेरा, सूफी बशीरुद्दीन रहमतुल्लाह अलैह, कराची में सराफा बाजार में एक मस्जिद, सब्ज मस्जिद में होते थे। तो ये कहते थे फकीर, फकीर के चारों रूप है, फा से फाका, काफ से कनाअत, या से याद इलाही, रा से रियाजत, ये चार जिसमें हो ना बस, तो ये है फकीर। अब फाका तो डट के भरते हैं, सौ खाते हैं यार, वो पेट भर जाता है, दिल नहीं भरता, कुछ और डाले, चूरन की जगह नहीं बचती। फिर क्या फकीर ये कहता है, हमारा अंदाज ये होता है ना, काफ से कनाट, समझ ही नहीं आती होता क्या है, कभी की नहीं है कनाट, कि जितना मिला उस पर राजी रहे हम, सवाल ही नहीं। हल में मस्जिद का बोर्ड लगा रखा है जो हटता ही नहीं है, और या से याद इलाही, अब वो कितनी है वो हर एक जानता है, इधर की उधर की अड़ावड़ी की लगी होती है अपने, उनसे याद इलाही होती है यार। अल्लाह वो दिन करे कि हम भी याद इलाही में मशगूल हो जाए, फालतू फालतू धंधे छोड़ दें जिसमें लगे हुए हम, रियाजत दीन के लिए मेहनत, कितनी मेहनत करते हैं, कौन सी करते हैं, अल्लाह तौफीक दे हमें, अल्लाह पाक हकीकी मानों में फकीर बना दे। तो ये जो कट फकीर जो होते हैं ना, पी के पहुंचने वाले शैतान के कदमों तक, इस तरह की बातें ये लोग कर रहे होते हैं, इनकी सोहबत खतरनाक होती है। ये होते हैं असल अमलियात भी जानते हैं, वो तावीज दागे करते हैं, तो वो दवा तो देखो काफिर डॉक्टर भी दवा देगा, फायदा तो हो जाता है ना, शिफा तो अल्लाह देता है, तो इनके तावीज से फायदा तो बाद हो जाता है। ये के शोभा इलाज का, तो फिर ये लोग समझते पहुंचा हुआ है, अब पहुंचा हुआ होता है लेकिन अल्लाह तक नहीं, शैतान तक ये पहुंचा हुआ होता है, जादू के जरिए इलाज करते हैं, इसको भी लोग तो ये समझेंगे पहुंचा हुआ है, माज अल्लाह। लिबास से खिजर में यहाँ सैकड़ों रहजन भी फिरते हैं, अगर जीने की ख्वाहिश है तो कुछ पहचान पैदा कर। तो इसलिए हम तो यही कहते हैं कि भाई उलमा अहले सुन्नत, अब उलमा अहले सुन्नत की पहचान भी थोड़ी कम रह गई है, अब तो सहाबा किराम को माज अल्लाह बुरा भला कहने वाले भी तो सुन्नी ही तो कहते हैं अपने आप को, आदमी जाए तो जाएगा। इसलिए मैंने आपके जामियात को आशिका रसूल के जामियात कहता हूँ, क्या मुश्किल है कि ये भी आशिक रसूल तो कहते ही होते हैं अपने आप को, क्या करें। इसलिए मैं फिर वो यही मशवरा देता रहता हूँ कि वो हर एक को पहचान नहीं, अब आप माशाल्लाह जानते हैं जिनको, ऐसे वो उलमा अहले सुन्नत की ही कसरत है जो सहाबाए किराम के जानिसार है अल्हम्दुलिल्लाह। तो जिनको जानते हैं तो ठीक है, बेशक उनके कदमों में रहें, और वरना दावत इस्लामी तो अल्हम्दुलिल्लाह ही सहाबा अहले बैत के टुकड़े खाने और इनके नाम पर मतलब कट मरने वाली अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह। तो इन्हीं के साथ रहे, दावत इस्लामी के साथ, मिठा मदीना और कसीर उलमा अहले सुन्नत दावत इस्लामी के साथ हैं अल्लाह की रहमत से, अगरचे वो अमलन नहीं है लेकिन उनकी दुआएं, उनका ताउन, उनकी ताईद है ना, हमारे साथ रहती है अल्लाह की रहमत से। सल्लु अलल हबीब सल्लल्लाहु अला
मोहम्मद मोहसिन रजा कादरी लाहौर से। हुजूर सईदी फैज़ आलम दादागंज बख्श आलय के चौकट पर जो मदरसा कायम है जामिया हुजवेरिया, वहाँ से दौरा हदीस शरीफ का तालिब इल्म हूँ। मेरा सवाल हुजूर ये है कि आका नबी करीम अलैहिस्सलाम की हदीस मुबारक है कि अगर अल्लाह रब्बुल इज्जत के बाद किसी को सजदे का हुक्म दिया जाता तो औरत को कहा जाता कि वो अपने खावंद को सजदा करे। इसी हदीस को बुनियाद बनाते हुए कुछ दही इलाकों में औरतें जो हैं वो अपने खावंदों को मजाजी खुदा कहती हैं, क्या ऐसा कहना शिर्क है? अगर शिर्क नहीं है तो क्या ऐसा कहना जायज है या हराम है? इसके मुतल्लिक हमारी भी और पूरी उम्मत मुसलमान की रहनुमाई फरमाए।
मजाजी खुदा कहती है, मशहूर तो ये हरज नहीं है, हरज नहीं है फरमा रहे मुफ्ती साहब। सल्लु अलल हबीब sallallahu
alaihi. Huzur, mera naam Hafiz Muhammad Asim Shehzad Faisalabad se tashreef laaye hain aapki ziyarat ke liye, mulaqat ke liye.
माशा
तो आपकी बारगाह में ये सवाल है.
अब मुझे माशाल्लाह मरहबा निकल जाते हैं, बच्चे हंसते हैं. अब मैं क्या करूं, आप लोग ही तो तशरीफ लाते हैं ना.
हाजिर हुए हैं जी. आपकी बारगाह में सवाल ये है कि एक तालिब इलम कुन ज़ेन है और जो तालिब इलम ज़हीन है, ज्यादा ज़हीन रखते हैं, वो उसको बार बार कहते हैं कि भाई आप अपना टाइम जाया कर रहे हो, आप छोड़ के चले जाओ या कोई और काम कर लो, अपना टाइम जाया ना करो. इस पर हमें जवाब इनायत फरमाइए.
ला हौला वला कुव्वता इल्ला बिल्लाह. ऐसा कुछ भी नहीं. अल्लाह में तफ्तादानी का ही वाकया था ना. ये इनकी मतलब है कि याद नहीं होता था सबक. अब बुजुर्गों का भी ये अल्फाज भी कैसे दें. अल्लाह का कितना करम हुआ, कोशिश करते रहे सरकार सल्लल्लाहु अलैहि वसल्लम ने शफकत फरमाई, करम फरमाया और कितने बड़े आलिम बनकर निकले. और अगर कोई वाकई नहीं भी मन पाता, कुन जहन है, वो कोशिश कर रहा है, तो इल्मे दीन हासिल करने के सवाब से तो वो महरूम नहीं है ना, तो ज्यादा सवाब मिलेगा. अफदलुल आमाल अहमजुहा, ये अफजल तरीन अमल हो जिसमें जहमत ज्यादा हो. तो इसलिए वो कोशिश जारी रखनी चाहिए. मन जद्दा वजदा, कि जिसने कोशिश किसने पा लिया. ऐसा कहने वाले बहुत गलत मशवरा दे रही है. तो अस्तग़फ़िरुल्लाह, यानी नेकी से रोक रहे हैं उसको. और कुरान करीम में ना वलीद बिन मुग़ीरा के 10 उयूब कुरान करीम में बयान किए गए, उसमें मन्ना इल्लिल खैर, भलाई से बड़ा रोकने वाला. तो जो भलाई से रोकते हैं तो वो मन्ना इल्लिल खैर वाला काम कर रहे होते हैं. तो ये बिल्कुल, यानी कि किसी को भलाई से रोकना नहीं चाहिए, बल्कि उसको हौसला देना चाहिए. क्या पढ़े, सवाब मिलेगा, पढ़े. अल्लाह ज़हन खोल देगा, अल्लाह ज़हन खोल देगा. अल्लाह खोल भी देता है जिसमें करम हो जाता है. सल्लु अलल हबीब सल्लल्लाहु अलैहि.
हुजूर, मेरा नाम अली रजा साबरी है और मैं पाकिस्तान के मारूफ दारुल उलूम जामिया नेमिया गढ़ी शाहू लाहौर से फारूक तहसील उलमा में से एक हूँ. हुजूर, मेरा सवाल तालीम तालुम के हवाले से है. हमारे यहाँ 8-8 साल या 10-10 साल पढ़ने के बाद उलमा के अजान के अंदर ये बात मौजूद होती है, 100 में से 95% उलमा जहनी हरासगी का शिकार रहते हैं कि हम दीन पढ़ने के बाद अगर हमें मस्जिद या मदरसा जो है वो नहीं मिलता तो हम दीन की खिदमत नहीं कर पाएंगे. जरूर मेरा सवाल फकत ये है, क्या दीन की खिदमत करने के लिए मुदर्रिस होना या मस्जिद का इमाम होना जरूरी है या कोई और भी ज़राए हैं जिनके ऊपर चलकर इंसान दीन की खिदमत कर सकता है? बराह करम मदनी फूल इरशाद फरमाइए.
सुभान अल्लाह, दावत इस्लामी इमामों के जरिए तो दुनिया में नहीं पहुंची. मैं इमामत करता जरूर था, दावत इस्लामी वहीं से शुरू हुई, लेकिन मसरूफियत बढ़ी तो मैंने इमामत छोड़ी ताकि मैं दीन का काम मस्जिद कर सकूं, इसके लिए छोड़ी. और जितने हमारे मुबल्लिगीन हैं दावत इस्लामी के, और तो कोई ना अल्लामा है बेचारे, ना मौलाना है, ना आलिम है, ना हाफिज है, ना इमाम है, काम कर रहे हैं दीन का काम. तो हर मुसलमान जो है अपनी जगह पर मुबल्लिग है. वो है ना बल्लिगु अन्नी वलवाया, बुखारी शरीफ की हदीस है. तो मुफ्ती अहमद यार खान रहमतुल्लाह ने इसी के तहत लिखा है कि बल्लिगु अन्नी वलो आया, ने पहुंचा दो मेरी तरफ से अगरचे एक ही आया. तो हर मुसलमान मुबल्लिग है. अब किसी को कहना है अब नमाज पढ़ा करो, अब इसके लिए क्या स्टेज लगाएंगे आप, हजरत को बुलाएंगे कि वो फरमाए के कह दो नमाज पढ़ा करो. अरे हर मुसलमान जो जानता है और 100% वो परफेक्ट है तो वो दूसरे को कह सकता है, वरना नहीं, कोई जरूरी नहीं है. लेकिन ये कि इमामत करनी चाहिए, मैं इसके हक में हूं, क्योंकि वो हर एक की इतनी मसरूफियत दीनी काम की हो ये जरूरी नहीं है. इमामत करने से क्या फायदा होगा, जबकि अहल हो हलाल रोजी मिलेगी, इसमें झूठ नहीं बोलना पड़ता, चीटिंग नहीं करनी पड़ती, मिलावट की तरकीब नहीं करनी पड़ती, सीधा सीधा नमाज तो पढ़नी है, पढ़ने वाले पढ़ा रहा है, तनख्वाह भी मिल रही है ना, और फिर वक्त भी बहुत मिलता है. निजी मुताला करे या बाकायदा इदारे से इल्मे दीन हासिल करे, कोई छोटा मोटा अगर साथ में कारोबार भी करना चाहे तो कर सके। इमामत में ही फैसिलिटीज काफी है और क्योंकि इमाम से लोग कुछ ना कुछ मुतासिर होते हैं, तो इनको नेकी की दावत इमाम देगा तो ज्यादा असर पड़ेगा। इस तरह बहुत फायदे है, इसलिए आइए तो आप सब जहन बना लें, इमामत तो करनी करनी है। और फिर यह सबसे बड़ी बात यह कि आपकी मस्जिद महफूज हो जाएगी। वो एक फारसी मकूला है, लुगत की किताब में लिखा है, खाना खाली रा मतलब ये खाना खाली रा देव मी गीरत, खाना इन जो खाली घर होता है उसमें देव इन जिन जो है ना उसका बसेरा हो जाता है। देव शैतान को भी बोलते हैं, तो शैतान उसमें बसेरा कर लेता है। तो जो मस्जिद कमजोर होगी या उस पर इमाम मजबूत नहीं होगा या इमाम होगा ही नहीं या न्यूट्रल होगा उसको पता नहीं है, बूढ़ा है बेचारा जिनको पता नहीं है, तो फिर ये क्या फिर जो होता है आपको पता है। इसलिए आप सब ये जहन बनाकर जाना है कि हमने इमामत तो करनी ही करनी है, और जाकर तलबा किराम को भी ये जहन देना है, लेकिन वही शर्त है वो अहल इमामत का, बाहर शरीयत का मुताला करने। हमारे यहां तो माशाल्लाह इमामत कोर्स भी करवाए जाते हैं दावत इस्लामी के, तो कोर्स ऑनलाइन अपने अपने शहरों में भी कर सकते हैं, तो करके सनद लेकर अगर ये आपको कर लेते हैं पास, फिर आपको इमामत मिल भी आसानी से जाएगी। अल्लाह का करम है कि आप दावत इस्लामी को लोग कबूल कर लेते हैं तो मस्जिद में जल्दी इमामत मिल जाएगी। तो मस्जिद है तो ये आपको मतलब छोड़नी नहीं है। भले लोग बोलते हैं मुल्ला की दौड़ मस्जिद तक, तो अल्हम्दुलिल्लाह मुल्ला की दौड़ मस्जिद तक, मस्जिद से फिर जन्नत वाया मदीना, और मिस्टर की दौड़ सूदी इदारे की तरफ, तो पता नहीं कहां काम में आमतौर पे जो होती है जनरल हमें जो बोलते हैं इनकी दौड़ कहां होती है। मस्जिद जैसी अमन की जगह है कहां, जुम्मे के बहाने तो आना ही पड़ता है तुमको, ईद के बहाने तो आना ही पड़ता है, और नहीं आते नहीं आते मरते हो तुम्हारे खानदान वाले उठाकर कंधों पर मस्जिद के बाहर रखते हैं कि नहीं रखते। इसलिए दौड़ तो मस्जिद तक की भली अल्हम्दुलिल्लाह और रहेगी इंशाअल्लाह। इसलिए वो बोलेंगे रोटियां मस्जिद की रोटियां तोड़ता है, अल्लाह का करम है किसी की तिजोरियां नहीं तोड़ते हम, समझे, किसी की जेब नहीं काटते, मस्जिद की रोटियां खाते हैं अल्हम्दुलिल्लाह। इन्हें जो तनख्वाह मिली तो उससे रोटी भी आएगी बिरयानी भी आएगी। लोग इन्हें बोलते हैं लेकिन इससे दिल थोड़ा नहीं करना अल्हम्दुलिल्लाह।
एक तबका है जो कहता है कि यार ये चंदे से सैलरी मिलती है, तो मेरी कहीं बात हो रही थी तो मैंने कहा जितने बड़े बड़े अफसरान हैं, लाखों करोड़ों की तादाद में अफसरान होते हैं जो गवर्नमेंट जॉब करते हैं, इनको तनख्वाहें कहां से मिलती है? टैक्स, कोई भी सेठ थोड़ी होता है जो मतलब कि ये 18 ग्रेड को 20 ग्रेड के या 25 ग्रेड के ऑफिसर को अपनी जेब से तनख्वाह देता है। वो टैक्स के जरिए तनख्वाह लें तो वो जेंटलमैन कहलाते हैं, और हमारा जो इस्लाम का अपना चंदे का निजाम है अगर इसके जरिए को तनख्वाह मिलती तो कहते हैं यार ये देखो ये यूं कर रहा, तो किसी भी इदारे में काम करते तो इदारा खुद ही सैलरी दे रहा होता है, और मस्जिद की इमामत करते तो वही मस्जिद खुद एक इदारा होता है, वहां से हमें सैलरी मिल रही होती है, तनख्वाह मिल रही है, तो अपना काम कर रहे होते हैं, और माशाल्लाह क्या मदीना मदीना काम हो रहा होता है, तनख्वाह भी मिलती है इज्जत भी मिलती है।
तो मस्जिद जब तो चंदे से बनती है नमाज कहां पढ़ोगे, अगर चंदे से इतनी एलर्जी है तो मस्जिद मस्जिद के पंखे की हवा तो पंखा बंद हो जाता है, खादिम को आवाज देते चलाओ, अरे भाई चंदे से इसकी बिजली का बिल पेमेंट होगा, उम्र खाली बोलना आता है बस यार।
तो बस जो गवर्नमेंट जॉब करते हैं ना इनका एक वर्ड है पब्लिक सर्वेंट, इनको बेसिकली पब्लिक सर्वेंट कहते हैं, अवामी मुलाजिम
जी,
अवाम के मुलाजिम।
टैक्स किसका अवाम का होता
है, इंशाल्लाह इमामत करेंगे इंशाल्लाह
इंशाल्लाह।
अस्सलाम वालेकुम,
अहल बनकर,
अहल बनकर।
अस्सलाम वालेकुम,
मदनी काफिलों के ताल्लुक से जो लाइव चल रहे, तो आपने कहा था मदनी काफिले में सफर, फिर आप आगे नहीं बढ़े थे, तो इनका मदनी काफिलों में सफर के ताल्लुक से क्या होना चाहिए? कल आपने लाइव में तो थोड़ा बहुत या कल यहीं आपने फरमाया था कि मस्जिद ही में कर लिया जाए, अगर यहीं से हमें कोई 12-12 माह के इस्लामी भाई मिल जाए, यानी आप कहते हैं मेरे आपके आपके मेरे, جامعہ المدینہ کے طلبہ آتے تو ابھی سے بارہ ماہ مانگ رہے ہو, کہہ رہے ہوتے کہ بارہ ماہ دے دو رائے خدا میں, تو ان سے بھی بارہ ماہ کیوں
سے 25 ماہ لینے چاہیے,
25 ماہ
اعلیٰ حضرت کی نسبت 25ویں. چلو 12 سے شروع کریں.
تو ان میں جو ماشاءاللہ ہیں جامعۃ المدینہ کے طلبہ کرم تو پڑھائی کے دوران بھی 12 ماہ سفر کر جاتے ہیں, کہ واپس آنے کے بعد پڑھائی دوبارہ شروع ہو جائے گی. آپ بھی آئے تو انشاءاللہ 12 ماہ کی ترکیب نہیں,
تحفہ دینے والا کوئی,
بہت کچھ سیکھنے کو بھی مل جائے گا,
تحفہ پیش کرے کوئی امیر
عوام میں دین کا کام کرنے کی بھی تربیت ہو, یہ دیکھے علم ہے کہ آپ کو طریقہ آ جائے گا انشاءاللہ کام کرنے کا.
آج عصر و مغرب کے درمیان ان میں رمضان حال میں بعضوں کے ساتھ سلسلہ رہا تھا, اور دنیا میں جو کچھ حالات گمبھیر قسم کے ہیں, چیلنجز ہیں, اس پر کچھ بات چیت ہوئی تھی, تو کافی اس میں ان کے ذہنوں میں سوالات پیدا ہوئے. اب سب کچھ جب کرنا ہے اور آپ کے اس وقت جو فیس سیڈنگ تھی, باڈی لینگویج تھی, تو ایسا ایسا کرنے کا, آپ ایسا کئی اسلام میں شریک تھے شاید رمضان حال میں,
جو شریک تھے ہاتھ اٹھائیں,
یہ رمضان حال میں آپ سب شریک تھے, تو اب وہ جو کچھ کرنا ہے تو اس کے لیے دعوت اسلامی کے مدنی قافلوں میں سفر کرنے سے انشاءاللہ تعالی جو ایک حوصلہ ویژن اور طریقہ کار ملے گا وہ اپنی مثال آپ ہوگا.
میرا نام محمد فرحان اتاری ہے, گیلانی اسلامک سینٹر جامعہ بغداد کیمپس کھڑیا والا فیصل آباد سے آپ کی بارگاہ میں حاضر ہوا ہوں. امیر اہل سنت دامت برکاتہم العالیہ, آپ سے ایک سوال کا جواب مطلوب ہے, وہ یہ ہے کہ وحدت امت سے کیا مراد ہے؟
امت کی یونٹی, اتحاد,
وحدت
امت کا نا آپ نے, یہی ہے نا کہ امت کا اتحاد, اتحاد امت, جو سارے سنی ہیں متحد رہے, باقی یوں تو امت اجابت, امت دعوت, اب امت دعوت سے امت اجابت کا پھر اتحاد, تو پھر وہ پھر الگ ٹاپک ہے نا. جتنے سنی ہیں, اب وہ مسلمانوں کے لیے تو قرآن بھی کہہ رہا ہے نا, انما المؤمنون اخوة, مسلمان بھائی بھائی ہیں, سب کو متحد رہنا چاہیے, لیکن ایسا ہے نہیں. آپ کا جامعہ جو ہے تو کہیں اور بھی قرب و جوار میں جامعہ ہوگا تو اللہ نہ کرے آپس میں تھنی رہنا, ایک دوسرے کے کاٹ کرنا, مسجد ہے تو دوسرا پڑوسی مسجد والا بھلے پکا سنی ہے, کچھ نہ کچھ کاٹ, یہ ہمارا ماحول ہے. یا چند مسجدوں کا ایک گروپ, چند مسجدوں کا ادھر گروپ, الحمدللہ دعوت اسلامی نے سارے گروپ مٹا دیا, ایک گروپ بن گیا بہت بڑا مدنی گروپ, ہمارا مدنی جماعت, مدنی تحریک, الحمدللہ. تو یہ نہیں ہونا چاہیے, جو بھی سنی ہے نا یہ ہمارے سر کا تاج ہے. تو اس طرح کے معمولی اختلافات نہیں ہونے چاہیے, جزوی اختلاف ہوتے ہیں. ہمارا اختلاف جو عقیدے کا ہے نا, یہ مضبوط اختلاف ہے, کہ جس سے عقیدے کا اختلاف ہے نو کمپرومائز, جب تک وہ اس عقیدے پر ہے. سنی جس کا عقیدہ درست ہے, اعلیٰ حضرت کا بھی شہدائی ہے, صحابہ اہل بیت پر بھی جان چھڑکتا ہے, اب پھر اسے کیا مطلب, ہم آقا کہ اس نے یوں بول دیا, مجھے یوں کہہ دیا, ختم ہو رہا ہے. لڑائی معاف کرو, اپنا دل صاف کرو, مل جل کر ہم متحد ہو کر اگر کام کریں گے نا دین کا, ٹھیک ہے, اپنا اپنا مینجمنٹ الگ ہے, اداروں کا نظام جو بھی, اس میں کوئی مداخلت نہ کرے, ہے تو سنی نہر, اس نے ایک دوسرے کی ٹانگ نہ کھینچے, سب کو کام کرنے دیں. صلو علی الحبیب صلی اللہ علی محمد.
My name is Shah Hussain. I am from KPK. I belong to جامعہ قادریہ مدرسہ. سو پاکستان میں, اسپیشلی پاکستان میں, خاص طور پر جو لوگ اسلام کو اسپریڈنگ کرتے ہیں, جو پھیلاتے ہیں, پھیلتے ہیں, اس کے ماتھے پر, خاص کر جو پریچنگ کرتے ہیں اسلام کی, اس کے یہ ماتھے پر ایک چھوٹا سا محراب سا بنتا ہے. اور لوگ بھی ہوتے ہیں جو بہت سنسیئر ہوتے ہیں اسلام کے ساتھ, ان کے پیشانی پر یہ محراب نہیں ہوتا. سو اس کے بارے میں ہمارے قرآن یا ہمارے استاد کرام کے جو اقوال ہیں اس کے بارے میں, میں اس سے اپنے آپ کو انفارمیشن, یعنی معلومات حاصل کرتا ہوں.
اوکے,
فیضان نماز میں یہ ٹاپک موجود ہے جو آپ فرما رہے نا, کہ یہ نشان, اس میں مختلف اقوال بزرگوں کے ہیں, और किसी को मेहराब बनती है, किसी को नहीं बनती। ये जो निशान है ना सजदे का, अब एक तादाद है जिसको मसला भी पता नहीं होता, सजदे में पेशानी इस तरह जमानी है कि जमीन की सख्ती, जमीन सख्त है उस पर जमीन की सख्ती महसूस हो। अगर बिल्कुल लाइट उसने रख दी तो फिर पेशानी तो सजदा नहीं होगा, सजदा नहीं होगा तो नमाज नहीं होगी। तो ये आमतौर पर नहीं पता होता। अच्छा, तो फिर यह कारपेट होता है, कारपेट अगर मोटा है या उसके नीचे फोम बाजुकात बिछाते हैं, बड़ी मस्जिद नहीं होती ना, उसमें कहीं कहीं बिछाते होंगे, तो इस पर तो सजदा करना बहुत दुश्वार होता है। ताहम यह कि इतना दबाना पड़ेगा ऐसी जगह पर नमाज पढ़ी कि अब दबाएगा तो नहीं दबेगी। इस तरह अगर प्रॉपर सजदा करेंगे ना शरीयत के मुताबिक कि ये पेशानी भी जमे, नाक की हड्डी ये भी वाजिब है लगना जमीन पर, तो 10 उंगलियां मुड़कर पेट उंगलियों का ये किबले की तरफ होना चाहिए। तो इस तरह पेशानी को जब जोर लगेगा तो आहिस्ता आहिस्ता निशान हो सकता है बन जाए, लेकिन फिर भी हो सकता है कि नहीं भी बन सकता। लेकिन सजदा सही करेगा जिसको मसाइल पता होंगे तो उसका शायद जल्दी निशान बने। दाऊद इस्लामी वालों का भी एक तादाद है इनके माथे पर, जो बरसों से नमाज पढ़ते ना तो निशान बन जाता है, और कभी कभी पढ़ते हैं तो उनका जाहिर नहीं बनेगा। निशान अगर दिखावे के लिए बनाया, दिखावे के लिए, रिया के लिए कि लोग नमाजी समझें, इज्जत करें, तो ये गुनाहगार है और ये निशान इसको फायदा नहीं देगा, और इसकी नियत खराब नहीं है, तब बन गया निशान। तो अब ये कि ये निशान जो है ना इसको कयामत के दिन फायदा करेगा।
मेरा नाम मोहम्मद असलम है, मुतखसिस साले दोम जामिया दारुल उलूम मेमन बोल्टन मार्केट से आपकी खिदमत में हाजिर हुआ हूँ, और साथ साथ 50 तखसस के तलबा भी आए आपकी ज़ियारत का शर्फ हासिल करने के लिए
बोल्टन मार्केट से।
जी जी,
कराची।
आपकी खिदमत आलिया में मेरा छोटा सा सवाल ये है कि जहाद बिन नफ्स किसको कहते हैं, और जहाद बिन नफ्स के लिए किन चीजों का होना जरूरी है जिस पर बंदा अमल करके इस मकसद में कामयाब हो जाए।
सीधी सी बात है कि इस्लाम के आकाम पर अमल करे, गुनाहों से बचे, जिहाद बिन नफ्स। अब इसके लिए लोग फार्मूला कहां से लाएंगे, नफ्स की मुखालफत, नफसानी ख्वाहिशात तो बहुत कुछ होती हैं, गुनाहों की भी होती हैं। बाज़ोवक़्त वो गुनाह नहीं होता, मुबाह होता है, लेकिन उससे भी बचना होता है, तो बचना सब होता है, तो उससे बचे। सल्लू अलल हबीब सल्लल्लाहु अलैहि।